العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. ہمارے پیارے نبی صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان برکت نشان ہے، جو مجھ پر درود پاک پڑھے گا میں اس کی شفاعت کروں گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم. حضرت عبداللہ بن عباس رضی اللہ تعالی عنہما فرماتے ہیں کہ حضرت ثابت بن قیس بن شماس رضی اللہ تعالی عنہ، یہ اونچا سوتنے تھے. جب نبی پاک علیہ الصلوۃ والسلام کی مجلس میں یہ حاضر ہوتے تو صحابہ کرام علیہم رضوان انہیں آگے بٹھاتے، ان کے لیے جگہ خالی کر دی جاتی تاکہ نبی پاک علیہ الصلوۃ والسلام کے قریب بیٹھ کر وہ کلام مبارک سن سکیں. ایک روز انہیں حاضری میں دیر ہو گئی اور جب مجلس شریف جو ہے وہ خوب بھر گئی تو اس وقت آپ تشریف لائے. تو قاعدہ یہ تھا کہ جو شخص ایسے وقت آتا کہ جب مجلس میں جگہ نہ پاتا تو جہاں ہوتا وہاں کھڑا ہو جاتا اور وہیں کھڑا رہتا وہ. لیکن حضرت ثابت رضی اللہ تعالی عنہ آئے تو نبی پاک علیہ الصلوۃ والسلام کے قریب بیٹھنے کے لیے لوگوں کو ہٹاتے ہوئے کہتے چلے کہ جگہ دو جگہ دو، یہاں تک کہ نبی پاک علیہ الصلوۃ والسلام کے اتنے قریب پہنچ گئے کہ ان کے اور سرکار علیہ الصلوۃ والسلام کے درمیان صرف ایک شخص رہ گیا. انہوں نے اس سے بھی کہا کہ جگہ دو، اس نے کہا تمہیں جگہ مل گئی ہے اس لیے بیٹھ جاؤ. تو حضرت ثابت رضی اللہ تعالیٰ عنہ غصے میں آ کر اس کے پیچھے بیٹھ گئے. جب دن خوب روشن ہوا تو حضرت ثابت رضی اللہ تعالی عنہ نے اس کا جسم دبا کر کہا کہ کون؟ تو اس نے کہا کہ میں فلاں شخص ہوں. حضرت ثابت رضی اللہ تعالی عنہ نے اس کی ماں کا نام لے کر کہا کہ فلانی کا لڑکا. اس پر اس شخص نے شرم سے سر جھکا لیا، کیونکہ اس زمانے میں ایسا کلمہ یہ آر دلانے کے لیے کہا جاتا تھا. اور اس موقع پر قرآن پاک میں ایک آیت نازل ہوئی، اے ایمان والو مرد دوسرے مردوں پر نہ ہنسیں، ہو سکتا ہے کہ وہ ان ہنسنے والوں سے بہتر ہوں، اور نہ عورتیں دوسری عورتوں پر ہنسیں، ہو سکتا ہے کہ وہ ان ہنسنے والیوں سے بہتر ہوں، اور آپس میں کسی کو تانا نہ دو اور ایک دوسرے کے برے نام نہ رکھو، مسلمان ہونے کے بعد فاسق کہلانا کیا ہی برا نام ہے، اور جو توبہ نہ کرے تو وہی ظالم ہے۔ تو میرے میٹھے میٹھے وہ پیارے پیارے اسلامی بھائیوں، مدنی چینل کے ناظرین، یہ بات بالکل عام ہے، بلکہ بڑے خوبصورت انداز سے کہی جاتی ہے کہ ہم کئی وہ کام کرتے ہیں جس سے دوسروں کی زندگی میں راحتیں اور آسانی آتی ہیں۔ مثلا کسی سے ہمدردی کے دو بول بولنا، کسی کی حوصلہ افزائی کرنا، کسی بیمار کی عیادت کرنا، کسی پریشان حال اور دکھیارے کی مدد کرنا، کسی کا پیارا دنیا سے چلا جائے تو اسے تعزیت کرنا، یہ کچھ ایسے کام ہوتے ہیں کہ جس سے سامنے والوں کی تکلیفیں کم ہو جاتی ہیں، ان کے دکھ ختم ہو جاتے ہیں، ان کے دکھ دور ہو جاتے ہیں۔ اور یہ اسلام میں ایک پسندیدہ عمل ہے، یہ اسلام میں ایک پسندیدہ عمل ہے کہ حوصلہ افزائی کی جائے جائز طریقے سے، بیمار ہو تو عیادت کی جائے کہ یہ ہمارے آقا کی سنت ہے، اگر غم زدہ ہو تو اسے تعزیت کی جائے، عیادت کی جائے۔ تو اس طرح کے جو عوامل ہوتے ہیں، یہ بسا اوقات انسان کے دل میں خوشی داخل کرتے ہیں، اس کا حوصلہ بڑھاتے ہیں۔ اور اگر اس سے الٹ کیا جائے تو کئی ایسے کام ہیں کہ جس سے کام کرنے سے اس کی تکلیفیں بڑھ جاتی ہیں، ان کی زندگی مشکل ہو جاتی ہے۔ جیسے کسی پہ جھوٹا الزام لگا دینا، تکلیف بڑھ جاتی ہے، کسی کو جھاڑنا، کسی کو مارنا، کسی کو بے عزت کرنا، کسی کو گھورنا، کسی کی حوصلہ شکنی کرنا، بات بات پر تانے دینا، آج کا جو موضوع ہے وہ یہ تانے دینا۔ اور اسی مرض نے ہمارے اندر بہت سی دوریاں بھی پیدا کر دی ہیں، کیونکہ یہ بات دیکھی جاتی ہے کہ اگر تانا دیا جائے تو کہتے ہیں نا کہ یہ وہ ایسا عمل ہے کہ جس سے یوں سمجھے کہ زندگی اجیرن ہو جاتی ہے۔ کسی کے یہاں بیٹا پیدا نہیں ہوتا، گھر میں بہو آئی، پہلی بیٹی ہوئی، دوسری بیٹی ہوئی، تیسری بیٹی ہوئی، بیٹا پیدا نہیں ہوتا، اب اس کو تانے ملتے ہیں۔ اور اس کا نتیجہ کیا ہوا کہ ایک عورت نے ساس کے تانوں سے تنگ آ کر بچیوں سمیت زہر کھا کر خودکشی کر لی۔ اہل محلہ کے مطابق 30 سالہ خاتون کو جہیز نہ لانے اور بیٹیوں کی پیدائش کے سبب روز روز لڑائی جھگڑوں کا سامنا تھا۔ وہ ساس کی جانب سے شوہر کی دوسری شادی کرانے کی دھمکی پر شدید خوف کا شکار تھی۔ اب یہی تانے نے کیا کام دکھایا کہ اس نے نہ صرف خود بلکہ اپنی بچیوں کو بھی زہر کھلا دیا دنیا سے۔ اگر وہ مسلمان تھی، اللہ تعالیٰ اس کی بے حساب مغفرت فرمائے۔ تو ہم دیکھتے ہیں کہ واقعی معاشرے میں یہ مرض ہے، کہ یہ مرض اتنا بڑھتا ہے کہ اس سے جو ہے وہ زندگی اجیرن ہو جاتی ہے۔ اور جبکہ قرآن پاک میں ہم نے سنا کہ ہمارے پیارے رب عز و جل نے تانے دینے سے منع فرمایا، تانے دینے سے منع فرمایا۔ قرآن پاک میں ارشاد ہوا، ولا تلمزوا انفسکم ولا تنابزوا بالالقاب، کہ اور آپس میں تانے نہ کرو اور ایک دوسرے کے برے نام نہ رکھو۔ تو میرے میٹھے میٹھے پیارے پیارے اسلامی بھائیوں، اگر دیکھا جائے تو یہ حدیثوں میں بھی اس معاملے میں جو ہماری رہنمائی ملی اور اس کے بارے میں جو تربیت دی گئی وہ یہی ہے کہ ہم اس کام کو نہ کریں، کیونکہ یہ کام مسلمانوں کا کام نہیں ہے۔ حضرت دحاق رضی اللہ تعالی عنہ فرماتے ہیں، یہ جو آیت کریمہ جس کا ایک حصہ بھی میں نے تلاوت کیا، یہ آیت بنی تمیم کے ان افراد کے بارے میں نازل ہوئی جو حضرت عمار، حضرت خباب، حضرت بلال، حضرت صہیب، حضرت سلمان اور حضرت سالم وغیرہ غریب صحابہ رضی اللہ تعالی عنہم کی غربت دیکھ کر ان کا مذاق اڑایا کرتے تھے۔ ان کے بارے میں یہ آیت نازل ہوئی اور فرمایا گیا کہ مرد مردوں سے نہ ہنسے، یعنی مالدار غریبوں کا، بلند نسب والے دوسرے نسب کا، تندرست اپاہج کا، آنکھ والے اس بغیر آنکھ والے کا مذاق نہ اڑائے، کہ جس کی آنکھ میں عیب ہو سکتا ہے کہ وہ ان ہنسنے والوں سے صدق اور اخلاص میں بہتر ہو۔ اللہ کی بارگاہ میں کون مقبول ہے ہمیں نہیں پتا۔ اگر ایک دکاندار دکان پر بہت بڑا مال لے کر بیٹھا ہے، جس نے ایک بہت اچھا مکان بنایا ہے، وہ مکان میں رہتا ہے، एक बाहर गली में घूमने वाला, एक रेड़ी लगाने वाला, बाजार इसकी कोई दुकान नहीं है, बाजार इसके पास कोई मालू असबाब नहीं है, लेकिन अल्लाह की बारगाह में कौन मकबूल है ये हमें पता नहीं है। तो उलमा फरमाते हैं कि आयत के दूसरे शान नुजूल से मालूम हुआ कि अगर किसी शख्स में फकर है, मोहताजी है, गरीबी के आसार नजर आए तो इसकी बिना पर उसका मजाक ना उड़ाया जाए, उसको ताने ना दिए जाए कि जिसका मजाक उड़ाया जा रहा है वो मजाक उड़ाने वाले के मुकाबले में दीनदारी के लिहाज से बेहतर हो। हजरत अनस बिन मालिक रदी अल्लाह तआला अनु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि कितने ही लोग ऐसे हैं जिनके बाल बिखरे हुए, गुबार आलूद होते हैं, उनके पास दो पुरानी चादरें होती हैं, उन्हें कोई पना नहीं देता, लेकिन अल्लाह की बारगाह में उनका रुतबा और मकाम ये होता है कि वो अगर अल्लाह ताला पर कसम खा ले कि अल्लाह ताला फला काम करेगा तो अल्लाह ताला वो काम करके उनकी कसम को सच्चा फरमा देता है। तो ये मकाम है, अल्लाह ताला ने अपने औलिया को लोगों में पोशीदा रखा है, कौन अफजल है ये हमें इल्म नहीं। इसलिए उलमा फरमाते हैं इसलिए हर एक की इज्जत की जाए, यानी आप किसी की तारीफ नहीं कर सकते तो किसी को बुरा ना कहें, आप किसी को फायदा नहीं पहुंचा सकते तो किसी का नुकसान भी ना करें। तो ये एक मुआशरे का बड़ा अच्छा एक हमारे यहां एक अंदाज है जिंदगी अच्छी गुजारने का, लेकिन इसके बरक्स अगर जिंदगी गुजारी जाती है वो जिंदगी बड़ी अजीरन हो जाती है। बहरहाल मुख्तलिफ अकवाम में अगर देखा जाए, बिरादरियों में देखा जाए, तो जितनी जबानें बोली जाती हैं इतनी किस्म के मुख्तलिफ ताने दिए जाते हैं। मसलन किसी बूढ़े को बूढ़े होने का ताना दिया जाता है, क्या भाई कि मुंह में दांत नहीं, पेट में हाथ नहीं, यानी ये बाजायर तो बूढ़ा है, इसके मुंह में दांत नहीं है लेकिन खाता ऐसे जैसे पेट में आती नहीं है इसके, यानी ये तकलीफ दे जुमला है ना, कि आप किसी को अगर ये कहेंगे, कोई बूढ़ा शख्स हो अगर उसको ये कहा जाए तो बजाहिर वो बेचारा लाचार होता है, मजबूर होता है, तो वो इस मौके पर आपको मुझे जवाब नहीं देगा, लेकिन ये जुमला सुनकर उसको तकलीफ होती है। तो ये जो ताने इस अंदाज से दिए जाते हैं इसको पसंद नहीं किया जाता, हमें भी बूढ़ा होना है, हमें भी ये वक्त आएगा जब हम चाहेंगे कि हमारी औलाद, हमारे पोते, हमारी पोतियां, हमारे खानदान वाले ही हमारी इज्जत करें, हमें मकाम दें, लेकिन अगर आज जो बोया है वो कल काटना होगा। इसी तरह कोई काम करने का बोल दे तो जवाब देते हैं कि तुम्हारे पांव में मेहंदी लगी है, आप खुद कर लो। अब ये एक अंदाज होता है ना कि अगर कोई बड़ा किसी छोटे को काम कहे तो अखलाकी तौर पर तो उसको खुद आगे बढ़कर काम कर देना चाहिए, लेकिन आजकल की औलाद भी है, मां बाप के भी कहे को माने ये जरूरी नहीं होता है, वो अपने दोस्तों के साथ घूमने में तो बड़ा आगे आगे होता है, पूरे मोहल्ले के काम करने में बड़े आगे आगे होता है, लेकिन सगी मां के काम करने में उसको इतनी शौक नहीं होता, वो अपनी सगी बहनों के मामलात में इतना ज्यादा एक्टिव नहीं होता जितना अगर महल्ले की दीगर औरतों के मुतालिक उसकी एक्टिविटी होती है। तो ये माशरे में देखा जाता है कि अगर बड़े बड़े छोटे को काम दें तो वो उसको बाद-ओकात ऐसा जुमला कह देते हैं कि जो इसको भारी लगता है। फिर इसी तरह किसी को हमदर्दी में रोने वाले को ताना मिलता है कि मगरमच्छ के आंसू हैं, यानी दिखावे का रोना है। आप अगर किसी तकलीफ के सबब, किसी भी मुश्किल के सबब अगर ये शख्स रो रहा है तो इस रोने को मगरमच्छ के आंसू कहना कि झूठा झूठा रो रहा है, इसका रोने में कोई सदाकत नहीं है, तो ऐसे शख्स के बारे में आप क्या कहेंगे कि ये शख्स जो किसी को कह रहा है यकीनन तकलीफ दे अमल है। इसी तरह किसी को नीचा दिखाने की बात हो तो गुरूर और तकब्बुर का मुजाहरा करने वाला क्या जुमला बोलता है, तुम किस खेत की मूली हो, है तुम्हारे जैसे को तो बोध, मैं अपनी उंगलियों पर नचा सकता हूं, ये कर सकता हूं, वो कर सकता हूं, हालांकि ऐसा कुछ नहीं होता है, और जाहिर है जो तकब्बुर करता है वो रब ताला को पसंद भी नहीं है। तो ऐसे जुमले कहकर भी सामने वाले को तकलीफ दे जाता है। छोटी उम्र वाला समझाने की कोशिश करे तो ताना मिलता है कि चूटी के पर निकल आए, ये छोटा सा पिद्दा जो है ये मुझे समझाने आया है। हालांकि दीन के बारे में अगर कोई छोटी उम्र वाला भी शख्स कोई बात कहे तो उसकी बात समझनी चाहिए। हो सकता है वो दीन की ऐसी बात समझाए जिसके सबब आप गुनाहगार हो रहे हो, लेकिन इस मामले में नसीहत हासिल करने के बजाय सामने वाले को इस अंदाज से जलील किया जाता है कि वो आइंदा बात करने की हिम्मत नहीं करेगा। इसी तरह कोई तरक्की के लिए आइडिया पेश करे, क्या अगर ये काम कर ले तो उसको ताने दी जाते कि तो ख्याली पुलाव पकाने की इसकी बहुत महारत है। तो ये वो जुमले होते हैं जो हमारे आम तौर पर खानदानों में बिरादरियों में ये बोले जाते हैं, बेरोजगार है, काम नहीं मिल रहा। अब सारा दिन वो किस तरह से दफातर के धक्के खा रहा है, किस तरह से वो अपने मामलात को मतलब टैकल कर रहा है, किस किस तरह से उसने अफसरों की बातें सुनी है। ये सारे काम करने के बाद अगर घर में आता है उदास था कि आज भी नौकरी नहीं मिली, तो ताना क्या मिलता है, काम का ना काज का दुश्मन अनाज का। तो ये जुमले आम तौर पे मारूफ है, बल्कि अगर कहा जाए ना तो कहते यार हमारे दादा भी इसी तरह कहते थे, हमारे अब्बा भी यही कहते थे, हमारे तो नैनियाल में ददियाल में सब में रिवाज था। तो भाई चलो अगर रिवाज था तो आप तो खत्म करो, कोई तो सूरत बनाए कि इस तरह के मामला जो तकलीफ दे अमल है, जो तकलीफ दे अमल है। और इन चीजों से यकीनन अगर कोई तस्वुर करे कि ये बात अगर किसी को कहा जाए कि आपको अगर कोई इल्म की बात मिली और आपने किसी से कहा तो किसी ने आपको कह दिया भाई क्या चूटी के पर निकल आए, जाओ जाओ अपना काम करो। अब ये अंदाज कि अगर आपने कोई इल्मी बात किसी को समझाने के लिए कही हो सिर्फ आपको इसलिए कि आप छोटे, अगर आप गरीब आदमी है किसी सेठ ने आपको इस तरह से झाड़ दिया, या अगर खवातीन गौर करें कि अगर आज वो किसी से कहती है, कोई अगर हमें कहे तो बेटियों की पैदाइश क्या किसी के घर में नहीं होती, होती है, लेकिन अगर किसी औरत को इस बात पे ताने दिए जाएं, अगर उसके मां बाप गरीब थे और जहेज नहीं लिया था क्योंकि आपने रिश्ता करते वक्त इस बात का इजहार किया था कि अल्लाह ने हमको बहुत दिया है, हमें आपके माल की कोई जरूरत नहीं है, चलो उसने जरूरत नहीं है नहीं दिया, अब आप जिंदगी भर का उसको ताना देते रहे, तो ये देना बाजों का फील नहीं होता है। लेकिन जब खुद अगर करें, जब खुद हमारे साथ में ऐसा दरपेश मामला होता है तो इस मामले से बड़ी तकलीफ होती है। अमीर अहले सुन्नत दामत बरकातुहुम आलिया की एक बात मुझे इस मौके पर याद आई थी जब मैं इस बयान को देख रहा था कि बाद औकात ऐसी चीजें जो खानदानों में राइज होती है ना, हम उसको खत्म करने के लिए हिम्मत नहीं करते कि नहीं यार ये तो पुराने लोगों की बातें हैं बस सही है, हमें तो किसी को बुरा नहीं लगता। नहीं, बुरा लगता है। अमीर अहले सुन्नत ने शुरू से ही दावत इस्लामी से वाबस्ता इस्लामी भाइयों को एक बात की तरगीब दिलाई कि आप घर में आप जनाब से बात करें। यह बहुत पुरानी बात है। एक इस्लामी भाई को मैं जानता हूं तो उनके खानदान में, उनका कहना है कि हमारे खानदान में कोई भी आप जनाब से बात ही नहीं करता था। वो कहते हैं कि एक मर्तबा मैंने अमीर अहले सुन्नत का बयान जुमेरात को इसी मौजू पर सुना और जहन बनाया कि मैं अब अपने वालिदैन से घर वालों से सबसे आपसे बात करूंगा। वो कहते हैं कि जब मुझे पहला दिन याद आता है कि जिस दिन मैंने आपसे बात करना शुरू की थी, कहा कि मेरे पांव इतने भारी हो रहे थे, मेरी जबान नहीं चल रही थी कि मैं अपनी वालदा से आपसे कैसे बात करूं। लेकिन कहते हैं कि जब मैंने हिम्मत की तो आहिस्ता आहिस्ता आज मुझे याद नहीं कि मेरे खानदान में कौन तू तुकार से बात करते, सब आप जनाब से बात करते हैं। तो इन्हें हिम्मत करनी पड़ेगी, कोई ना कोई ऐसा अटेम्प्ट करना पड़ेगा कि अगर खानदान में आपस की गुफ्तगू में इस तरह का अंदाज राइज है तो कोई तो अटेम्प्ट करे। इस नेकी और इस कार खैर में हिस्सा लेना ये माशरे को बहुत खैर की तरफ ले जाएगा। बल्कि एक जगह पढ़ा कि एक शख्स जो था वो समुंदर के किनारे वॉक कर रहा था चहलकदमी, उसने दूर से एक शख्स को देखा कि समुंदर के किनारे से वो कोई चीज उठा उठाकर वो फेंक रहा था समुंदर में। वो उसके करीब गया तो क्या देखा कि लहरों, एक बड़ी लहर ने बहुत सारी मछलियां जो है वो साइले समंदर पे डाल दी थी और मछलियां जो है वो बगैर पानी के तड़प रही थी। ये शख्स उन सैकड़ों मछलियों में से एक एक को उठा उठाकर समंदर में फेंक रहा था। अब ये जो वॉक करते करते वहां पहुंचा तो उसने जब ये देखा कि इतनी सारी मछलियां पड़ी हैं, तो उसकी पागलपन पे उसको हैरानगी हुई। तो कहने लगा कि भाई पागल है क्या, इतनी सारी मछलियां हैं, ये तेरा इस तरह एक एक मछली को फेंकने से क्या फर्क पड़ेगा। उस शख्स ने जवाब नहीं दिया, बल्कि तड़पती हुई एक मछली को उठाया और उठाकर पानी में फेंका। जैसे ही पानी में वो मछली गिरी, तैरते हुए वो आगे की तरफ निकल गई। उस शख्स ने मुड़कर देखा और मुस्कुराकर कहा कि फर्क पड़ा। समझने की बात है कि मैंने भले एक ही मछली को उठाकर फेंका, उस मछली ने जैसे ही पानी पाया तो तैरते हुए आगे निकल गई, तो फर्क तो पड़ा ना, एक तो जान बच गई। तो यही अंदाज अगर हम अपनाते हैं तो एक अच्छे इंसान का अगर किरदार अदा किया जाए तो मुआशरे में फर्क पड़ता है। निगरानी शुरा ने एक बहुत पहले एक बयान किया, एक शख्स दरिया के किनारे जा रहा था, उसने एक बिच्छू को डूबते हुए देखा, पानी में डूब रहा था। उसको बिच्छू पर बड़ा तरस आया, उसने बिच्छू को पकड़ा और पानी से निकालना चाहा। जैसे ही बिच्छू को पकड़ा, बिच्छू ने डंग मारा, उसने फिर छोड़ दिया, वो फिर डूबने लगा। उसने फिर बिच्छू को पकड़ा, फिर निकालने के लिए आगे बढ़ा तो फिर उसने डंग मारा, उसने फिर छोड़ दिया। तो कई मर्तबा उसने किया कि ये बिच्छू को पकड़ता पानी से निकालने के लिए, बिच्छू डंग मारता उसको। एक शख्स दूर से खड़ा देख रहा था उसको, वो कहता है कि पागल है क्या, ये जानवर है, अपनी हरकत से बात थोड़ी आ गई, तुझे डसता रहेगा। उस शख्स ने मुड़ के कहा कि जानवर होकर अपनी आदत नहीं छोड़ सकता, तो मैं इंसान छोड़कर भलाई का काम क्यों छोड़ूं, मैं करूं तो सही, कोशिश तो करूं उसकी जान बच जाए। तो हम कई ऐसी बातें कि जो अगर हमने किसी के अंदर देखी है तो हम कहते बदली हो ही नहीं सकता है, ऐसा नहीं है। हम अपनी जात में कोशिश करें, हम अपने घर में कोशिश करें और इन चीजों की अहमियत को समझने की कोशिश करें कि हमारा दीन, हमारा इस्लाम इस बात को पसंद नहीं करता है। यानी इतनी बात एक मुसलमान के लिए काफी है कि रब ताला ने ताने देने से मना फरमाया, रब ताला ने ताने देने से मना फरमाया, वला तलमिजू अनफुसकुम वला तनाबजू बिल अलकाब, और आपस में ताना ना करो और एक दूसरे के बुरे नाम ना रखो, हमारे रब ने ताना देने से मना फरमाया है। एक मुसलमान के लिए यही काफी है और इसी बात को वो बेस बनाकर इस बात की कोशिश करे कि मैं ताना नहीं दूंगा। अगर मेरी ऐसी आदत है, क्योंकि बाजों का जो बोलने वाले होते हैं ना वो बोलते हैं, सेठ लोग गौर करें अपने मुलाजिमों को बाद औकात ये हरामखोर, सुस्त, ढीला, बेवकूफ, तू गधा है, इस तरह के बाज जो है ना वो नाम दिए जाते हैं। और ये याद रखिए कि अगर इस तरह के बच्चों को कहा जाता है ये तो बिल्कुल बेवकूफ, ये बिल्कुल बेवकूफ, ये पढ़ता ही नहीं है, आप बच्चों के सामने कहते ना जिंदगी में कभी पढ़ेगा नहीं, क्योंकि आपने शुरू से इसको बेवकूफ बनाया ना, आपने अपनी ही औलाद को हमेशा बेवकूफ ही कहा है, आपने अपने ही बच्चे को हमेशा बुजदिल ही कहा है, आपने अपने बच्चे को हमेशा निखट्टू ही कहा है, तो ये कैसे आगे बढ़ेगा। तो याद रखिए कि अल्फाज ये बड़ा असर रखते हैं, अल्फाज बड़ा असर रखते हैं। आप इस तरह की कैफियत को चेंज करें, ठीक है आपके बड़ों ने भी आपको ऐसा कहा होगा तो चलो आपको कहा ना, आप तो अपने बच्चों को ना कहो, आपके उस्तादों ने आपको ऐसा कहा होगा आप तो ना कहो। तो ये बड़ा फैक्टर है, बड़ा अहम सबब है कि जिसके सबब जो है वो हौसले पस्त हो जाते हैं। मुख्तलिफ किस्म के ताने ये हमारे माशरे में आम है, रंग रंग के ताने दिए जाते हैं, गुर्बत का ताना दिया जाता है, तो गरीब है तो इसका इसमें क्या कसूर है, इसमें इसका क्या कसूर है, अगर उसका काला रंग है तो इसमें इसका क्या कसूर है भाई, अगर इसका कद छोटा है तो इसमें क्या कसूर है इसका, अगर इसका कद लंबा है तो इसमें इसका क्या कसूर है, अगर ये सूखा दुबला पतला है तो इसमें इसका क्या कसूर है, इसने कोशिश तो की है आमदनी ही कम है तो इसका क्या कसूर है, लिबास अगर वो सस्ता पहनता है नहीं है उसकी गुंजाइश, क्या कसूर है उसका, वो अगर घर में कोई अच्छा फर्नीचर नहीं ले पा रहा उसका क्या कसूर है, उसके घर में कोई ऐसा रहन सहन के कोई डेकोरेशन ऐसे पीस नहीं है तो क्या कसूर है उसका। इसी तरह अगर किसी सबब से इसकी बेटी को तलाक हो गई, अब पूरे खानदान को इस मामले में ताने ही देते मिलते रहे कि तलाक वाली का बाप है, ये तलाक वाली की बहन है, ये तलाक वाली का भाई है, ये तलाक वाली की माँ है। आप बताएं ये जुमले अच्छे, तकलीफ देते, ये तकलीफ देते। अगर किसी का किसी सबब से भी मोटा है, इसमें इसका क्या कसूर है। इसी तरह घरेलू कामकाज नहीं आते, ठीक है, उसके बाप ने माँ ने उसको बड़ा नाज से पाला है, शादी हो गई, अब हर घर में नहीं कराया जाता है, झाड़ू पोछा नहीं कराया जाता है, हर घर में खाना पकाना नहीं सिखाया जाता है। आपको पहले मालूमात ले लेनी चाहिए ना। अब जब शादी करके बहू को ले आए तो सास इसको पहले दिन से ही ताना दे कि तुझे तो बर्तन मांजना नहीं आते। तो भाई, तो इसके माँ बाप ने कभी बर्तन मंजवाए नहीं, उसके घर में थी सहूलत। अब अगर आपके घर में बर्तन मांजने हैं तो आप तरबियत दे देना उसको। अगर उसको झाड़ू देना नहीं आती तो ठीक है, नहीं आती, आप दे देना उसको। भाई, उसके बाप ने एक ऑटोमेटिक वॉशिंग मशीन रखी थी, मेले कपड़े डालते थे, धुले हुए सूखे होके निकलते थे, उसने कभी वो आपके डंडों से मार मार के कपड़े धोए ही नहीं है, उसमें इसका क्या कसूर है। कसूर तो आपके घर का है कि आपके घर में ऐसी ऑटोमेटिक मशीन नहीं है। अगर आपके घर में नहीं है तो आप उसको ब्रश से रगड़ना सिखा देना कि कैसे मेल उतरता है, बल्कि उसको दिखाए, देख ये तूने कपड़े धोए, ये तूने काम किया है, नहीं किया, नहीं आया तो आप सिखा दे। कोई ऐसा तरीकेकार, कोई ऐसा मामला, कोई ऐसा अंदाज, ये माशरे को बेस्ट करेगा। आपकी तरबियत देना ये आपके पूरे घर को एक अच्छा माहौल बनाएगा। आपका एप्रिशिएट करना, आपका एप्रिशिएट करना, आपकी हौसला अफजाई करना उसको बड़ा बड़ा आगे ले जाएगा। एक शख्स कहता है कि मुझे मेरे वालिद की एक बात बड़ी पसंद थी। उसने कहा कि मुझे अपने वालिद की एक बात बड़ी पसंद थी। वो बात क्या थी कि वो घर में पकी हुई हर चीज बड़े शौक से खाते थे। मेरी मां जो बनाती थी ना, बड़े शौक से खाते थे। और अगर कोई वाकई अच्छी चीज पक जाती तो खाने के बाद मेरी वालिदा को 5 या 10 रुपए इनाम में देते थे कि ये लो भाई, आज खाना बड़ा अच्छा बना, आज तुम्हारे लिए 5 रुपए, आज तुम्हारे लिए 10 रुपए। तो कहा कि वालिद साहब का इंतकाल हो गया, तो लोग मेरी मां को कहते थे कि तुम्हारे शौहर का तो क्या इंतकाल हुआ, तुम्हारे हाथ का जायका ही चला गया। तो कहा वक्त गुजरता गया, मां बूढ़ी हो गई, मां को कुछ बीमारियां हो गई, भूलने की भी बीमारी थी, तो अक्सर वो अपनी थैली को याद करती थी कि मेरी थैली एक थी, वो आजकल नजर नहीं आ रही, पता नहीं मैंने कहां रख दी। खैर, एक वक्त आया, मां का भी इंतकाल हो गया। कहा एक दिन मैं अपने नीचे तहखाने को साफ कर रहा था, अलमारी में से मुझे कुछ थैलियां मिली। एक थैली जब मैंने खोली तो एकदम मेरी आंखों में आंसू आ गए। मैंने क्या देखा कि उसमें 5 और 10 रुपए के नोट जो है वो बड़े अच्छे अंदाज से तरतीब देकर वो रखे हुए थे। जब मैंने उसको निकाला तो उस पर तारीखें डली हुई थी कि फुला तारीख को इन्होंने इनाम दिया, फुला तारीख को इन्होंने इनाम दिया। तो कहा कि मैं ये सोचने लगा कि ये जो अब्बा की हौसला अफजाई के 5-10 रुपए देना, मां इनको देख देख कर जिया करती थी, और इनको देख देख कर जो है ना वो इसकी इस मामले में मतलब इसकी हिम्मत बढ़ती थी। तो सीखने की बात यही है कि अगर हम इस मामले में अपना कोई अंदाज बनाते हैं, अपना कोई किरदार बनाते हैं, चाहे वो बच्चों के साथ हो, बच्चों के अब्बू के साथ हो, बच्चों की अम्मी के साथ हो, आपके मुलाजिमों के साथ हो, आपका मुलाजिम हर वक्त आपका मुलाजिम रहे जरूरी नहीं है। कई ऐसे होते हैं जिन्होंने अपने मुलाजिमों को सेठ बना दिया, जी हाँ हम जानते हैं, अपने मुलाजिमों को इस तरह से टैलेंट पैदा किया कि उन्होंने अपना कारोबार किया, बहुत आगे निकल गए। आज वो दुनिया में किसी मकाम पर हो, वो अपने सेठ को दुआएं देते कि ये शख्स था कि जिसने मुझे ये सब सिखाया था, ये उस्ताद था कि जिसने मुझे बेहतरीन मेरी हौसला अफजाई की थी, ये मेरा शौहर था कि ये जब तक जिंदा था मुझे किसी बात की तकलीफ नहीं होती थी, ये मेरा भाई था। ठीक है, आपको हो सकता है कि आपका छोटा भाई इस बात की वो आपको अहमियत ना दे, بعض ہوتے پڑھ لکھ کر بڑے ہو جاتے، بھائیوں سے، بہنوں سے، رشتہ داروں سے، ماں باپ سے تعلق توڑ لیتے، میرے بھائی نے کیا کیا، میرے بھائی نے کیا کیا، اور اس کو کہتے کہ تو پوچھ اپنے خاندان سے یا اپنی ماں سے، یا یاد کر تیری میٹرک کی فیس بھرنے کے لیے تیرے بھائی کے بعد ایک ہی سائیکل تھی جو اس نے بیچی تھی، آج تو دنیا میں بھلے پڑھ لکھ کر بڑا ہو گیا ہے لیکن تیری میٹرک کی فیس بھرنے کے لیے تیرے بھائی نے سائیکل بیچی تھی، آج تک جتایا نہیں ہے اس نے تجھے، لیکن ہم یہ کہتے ہیں نا جملے، میرے لیے کیا کیا، یہ انداز جو ہے وہ درست نہیں ہے۔ تو یہ جس طرح سے بھی انداز اختیار کیا جاتا ہے اس کو بدلنے کی بہت ضرورت ہے۔ اگر ہماری ہے ذہن بنائیں، لفظ نکالنے سے پہلے تولو پھر بولو۔ آپ کا ایک جملہ کسی کو بہت آگے بڑھا سکتا ہے، آپ کا ایک جملہ کسی کو بہت نیچے لے جا سکتا ہے۔ پھر اسی طرح بعض اوقات کوئی مدنی ماحول سے وابستہ ہو گیا، اب وہ اگر گھر میں اس نے کسی داڑھی والے نے، امامے والے نے، کسی اجتماع میں آنے والے نے کوئی ایسا کام کر لیا تو ایک جملہ کہا جاتا ہے، تیرے پیر صاحب نے تجھے یہ سکھایا ہے، دعوت اسلامی والوں نے یہ سکھایا ہے۔ تو اب دعوت اسلامی میں آئے ہوئے اس کو 2 سال ہوئے، عمر ہے اس کی 28 سال یا 26 سال، 24 سال اس نے آپ کے پاس گزارے، تو آپ کے پاس 24 سال میں اس نے کیا سیکھا ہے، یہ اس کا اثر ہے، یہ 2 سال والا اثر نہیں ہے۔ 2 سال میں تو بہت ساری چیزیں اس کی ختم ہو گئی۔ ایک مسجد کے امام صاحب کو ان کی زوجن کے تھرو ایک خاتون کا پیغام ملا کہ میرے شوہر 5 وقت کی نماز، جمعہ بھی آپ کے پیچھے پڑھتے لیکن گھر پہ جھگڑتے بہت ہیں، میرا اور بچوں کا ٹھیک سے خیال نہیں رکھتے، کام کاج نہیں کرتے، آپ ان کو کیا سکھاتے، انہیں سمجھاتے کیوں نہیں ہیں؟ تو امام صاحب نے جواب بھجوایا کہ محترمہ وہ میرے پیچھے نماز ضرور پڑھتے لیکن بعد میں ہاتھ ملا کر چلے جاتے، جمعے کے دن میں واعظ و نصیحت کرتا ہوں وہ بھی عوام میں بیٹھ کر سنتے، میں انہیں انفرادی طور پر سمجھاؤں گا بھی مگر ان کی اخلاقی کمزوری کا ذمہ دار صرف مجھے قرار دینا کہ آپ کیا کیوں نہیں سکھاتے، کیوں نہیں سمجھاتے۔ تو غور کیا جائے کہ وہ 24 گھنٹوں میں اگر کل وقت بھی مسجد میں دیتے ہیں تو 2 گھنٹے، آپ کے گھر میں تو 22 گھنٹے رہتے، اور ان 2 گھنٹوں میں میری ان سے تقریباً 15 منٹ ملاقات ہوتی ہے۔ تو اب آپ اگر نہ سدھار سکے تو میں کیسے 15 منٹ میں سدھاروں گا ان کو؟ تو یہ تانا دینا جو ہے نا، یہ مومن کی شان نہیں ہے۔ ہمارے پیارے نبی صلی اللہ تعالی علیہ وآلہ وسلم کا ارشاد ہے کہ مومن تانا کر دینے والا، لعنت کرنے والا، بے حیائی کی باتیں کرنے والا اور بد کلام نہیں ہوتا۔ ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا ارشاد کہ مومن تانا کر دینے والا، لعنت کرنے والا، بے حیائی کی باتیں کرنے والا اور بد کلام نہیں ہوتا۔ حکیم الامت مفتی احمد یار خان نعیمی رحمت اللہ تعالی علیہ اس حدیث پاک کی شرح میں لکھتے ہیں، یہ عیوب سچے مسلمان میں نہیں ہوتے، اپنے عیب نہ دیکھنا، دوسرے مسلمانوں کے عیب ڈھونڈنا، ہر ایک کو لان تان کرنا اسلامی شان کے خلاف ہے۔ تو ہمارے صحابہ کرام علیہم رضوان کی سیرت میں ملتا ہے کہ عمدہ لباس پہنتے تو کم قیمت کا لباس پہننے والوں کو تانا نہ دیتے۔ آج ہمارے اندر یہ نہیں ہے، ہم اگر اچھا لباس پہنتے تو دوسرے سارے گھٹیا نظر آتے، بلکہ جملے بولتے اس انداز کا اختیار کرتے۔ تو صحابہ کرام عمدہ لباس اگر زیبتن فرماتے تو کم قیمت کا لباس پہننے والوں کو تانا نہ دیتے، اور نہ ہی کم قیمت کا لباس پہننے والے عمدہ لباس پہننے والوں پر تانا زنی کرتے۔ قرآن پاک میں کئی جگہ پر موجود ہے کہ کفار مسلمانوں کو غریب ہونے کی وجہ سے تانے دیتے تھے۔ ولید بن مغیرہ سخت کافر تھا اور اسلام کا پیغام عام کرنے میں، رکاوٹیں ڈالنے میں پیش رہتا تھا۔ اس نے نبی پاک علیہ الصلوۃ والسلام کی شان میں ایک جھوٹا کلمہ کہا، مجنون۔ اس کے جواب میں اللہ پاک نے اس کے 10 واقعی یعنی حقیقی عیوب ظاہر فرمائے، جس میں ایک عیب یہ بھی تھا کہ بہت تانے دینے والا۔ یہ کفار کا انداز ہے، مسلمان جو ہے وہ تانے دینے والے نہیں ہوتے۔ تو بہرحال میرے میٹھے میٹھے پیارے پیارے اسلامی بھائیوں، تانا دینے سے ہمیں اللہ کی پناہ مانگنی چاہیے۔ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ اللہ کی پناہ مانگو آفت کی مشقتوں سے اور بدبختی کے پہنچنے سے اور برے فیصلے سے اور دشمنوں کے تانے سے، یعنی مولا مجھے ایسی دینی و دنیاوی مصیبتوں میں نہ پھنسا جن سے میرے دشمن خوش ہوں، مجھ پر تانے کریں، آوازیں کسیں، اس سے بھی تیری پناہ۔ یہ بہت جامع یہ دعا بہت جامع ہے۔ اور پھر اس میں ایک تربیت یہ بھی دی گئی کہ اگر تانا کوئی دے تو جواب میں تانا نہیں دینا، اگر کوئی تانا دے تو جواب میں تانے نہ دے۔ ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان ہے، اگر کوئی شخص تمہیں تمہارے کسی عیب کا تانا دے تو تم اسے اس کے عیب کا تانا ہرگز نہ دو، کیونکہ تمہیں اس کا ثواب ملے گا اور تانا دینے والے پر وبال ہوگا۔ اگر کسی نے آپ کو کچھ کہا تو آپ جواب میں ہوتا ہے نا، جب خود جوش میں آتے تو ہم اس کے بھی پول پٹے کھولتے، اس کے بھی خاندان کے بکھیڑے کرتے، ایسا نہیں کرنا۔ بہرحال تانے دینے میں مسلمان کی سخت دل آزاری اور مسلمان کی بلا وجہ شرعی یہ تکلیف پہنچانا ہے جو کہ جائز نہیں۔ اللہ کریم کے پیارے حبیب صلی اللہ علیہ وآلہ وسلم کا فرمان ہے، جس نے کسی مسلمان کو ایذا دی اس نے مجھے ایذا دی، اور جس نے مجھے ایذا دی اس نے اللہ کو ایذا دی۔ اور یہ جو تکلیف دینا ہے نا میرے میٹھے میٹھے اسلام بھائیوں، یہ بڑا، اس کا عذاب جو ہے نا وہ کیسا ہوگا۔ اس میں سے ایک عذاب میں یہ بھی لکھا ہے، دعوت اسلامی کے ارشاد ادارے مکتبۃ المدینہ کی کتاب ہے جہنم کے خطرات، اس کے پیج نمبر 174 پر ہے کہ نبی پاک علیہ الصلوۃ والسلام نے ارشاد فرمایا کہ قیامت کے دن لوگوں کا مذاق اڑانے والے کے سامنے جنت کا ایک دروازہ کھولا جائے گا اور کہا جائے گا کہ آؤ، تو وہ بہت بے چینی اور غم میں ڈوبا ہوا دروازے کے سامنے آئے گا، مگر جیسے ہی دروازے کے پاس پہنچے گا وہ دروازہ بند ہو جائے گا، پھر دوسرا جنت کا دروازہ کھلے گا، اس کو پکارا جائے گا کہ آؤ یہاں آؤ، وہ بے چینی رنج و غم میں ڈوبا ہوا وہاں پہنچے گا، جیسے ہی قریب پہنچے گا وہ دروازہ بند ہو جائے گا۔ اسی طرح دوسرے دروازے پر جائے گا، تیسرے دروازے پر جائے گا، پھر دروازہ بند ہو جائے گا، اسی طرح اس کے ساتھ معاملہ ہوتا رہے گا، یہاں تک کہ اب دروازہ کھلے گا، پکار پڑے گی تو وہ نہیں جائے گا۔ تو یہ جو ذلیل کرنا ہے نا، ذلیل کرنا یہ اچھا عمل نہیں ہے۔ اللہ تعالیٰ نے اگر آپ کو مال دیا، اللہ تعالیٰ نے آپ کو منصب دیا، تو دوسروں کو حقیر نہ جانے، اپنی زبانوں سے تکلیف نہ پہنچائے۔ پھر بعض اوقات کوئی شخص ہوتا ہے جو کسی گناہ سے توبہ کر لیتا ہے اور ایسے موقع پر اس کو تانا دیا جاتا ہے، وہ چور کی اولاد، وہ شرابی، یہ اب اس نے اگر اسے توبہ کر لیے اور اس توبہ کرنے والے عمل پر اس کو آر دلائی جاتی ہے، تو امیر علیہ سنت اپنی کتاب غیبت کی تباہ کاریاں اس کے پیج نمبر 129 پر لکھتے ہیں کہ جب کوئی مسلمان کسی گناہ سے توبہ کر لے تو اب اس گناہ کے بارے میں اس کو شرمندہ نہیں کرنا چاہیے۔ دعوت اسلامی کے اشاعت ادارے مکتبۃ المدینہ کی مطبوعہ بار شریعت میں ہے، رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، جس نے اپنے بھائی کو ایسے گناہ پر عار دلایا جس سے وہ توبہ کر چکا ہے تو مرنے سے پہلے وہ خود اس گناہ میں مبتلا ہو جائے گا۔ حضرت سیدنا شیخ عبد الوہاب شعرانی رحمت اللہ تعالی نے فرماتے ہیں کہ حضرت سیدنا یحییٰ بن معاذ رازی رحمت اللہ تعالی نے فرماتے ہیں، عقل مند کو چاہیے کہ کسی کو اس کے اس گناہ کی وجہ سے عار یعنی شرم نہ دلائے جس سے وہ توبہ کر چکا ہو، کیونکہ میں نے ایک بار کسی کو توبہ کے باوجود اس کے گناہ کے سبب عار دلائی یعنی شرمندہ کیا تو 20 سال کے بعد میں خود اس میں مبتلا ہو گیا۔ یہ بڑی سمجھنے کی عبرت والی بات ہے۔ تو اللہ تعالی ہمیں مسلمانوں کی دل جوئی کرنے کی توفیق دے۔ اور کسی کو بلا وجہ شرعی ڈانٹنے جھاڑنے آر دلانے تانے کرنے، اللہ تعالیٰ ان گناہوں سے ہمیں بچائے، دعوت اسلامی کے مدنی ماحول سے وابستہ رہیں. اور میں سب کو مشورہ دوں گا ہر ہفتے کو ہونے والے مدنی مذاکرے میں شرکت یہ اپنا معمول بنائیں. اللہ تعالیٰ ہم سب کو اس کی برکتیں نصیب فرمائے. آمین بجاہ النبی الامین صلی اللہ علیہ وآلہ وسلم.